This program was produced and first aired on Access Manawatu with support from New Zealand On Air.
Community Access Radio. Access Manawatu.
श्रोताहरुमा जय भुटान नमस्कार अनि स्वागत छ एक्सेस मनावटो 999 एएम अन्तर्गत हरेक बुधबार साँझ 7 बजे देखि 8 बजे सम्म अनि हरेक आइतबार अपराह्न 1 बजे देखि 2 बजे सम्म प्रसारण हुने यो भुटानी आवाजमा यो रेडियो टिम उपस्थित भइसकेको छ सर्वप्रथम तपाईहरुलाई आध्यात्मिक भजन कीर्तनहरु सुनाउँदै छु
गुरुर् ब्रह्मा गुरुर् विष्णु गुरुर्देव महेश्वरः गुरुः साक्षात् परब्रह्म तस्मै श्री गुरुवे नमः ॐ नमः शिवाय
हरिओ मङ्गलमूर्तये नमः ॐ श्री परमात्मने नमः ॐ हरये नमः ॐ पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेव वशिष्यते ॐ शान्तिः 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 माता च कमला देवी पिता देवो जनार्दन बान्धव विष्णुभक्ताश्च स्वदेशो भुवनत्रयम् अज्ञानातिमिरन्धस्य ज्ञानञ्जनशलाकया चक्षुरुन्मीलितं येन तस्मै श्रीगुरवे नमः गुरुर्ब्रह्मा गुरु विष्णु गुरुदेवो महेश्वर गुरु साक्षात् परं ब्रह्म तस्मै श्रीगुरवे नमः शुक्लां वरधरं विष्णुं शशिवर्ण चतुर्भुजं प्रसन्न वदनं ध्यायेत सर्वविघ्नो प्रशान्तये नमः कमलनाभाय नमस्ते जलसायिने नमस्ते केशवानन्त वासुदेव नमस्तुते ईश्वर परमः कृष्ण सच्चिदानन्द विग्रह अनादिरादि गोविन्द सर्वकारण कारणम् हे कृष्ण करुणा सिन्धु दीनबन्धु जगत्पते गोपेश गोपिका कान्त राधाकान्त नमस्तुते
एक्सिस मनावटु 999 एम अन्तर्गतको नेपाली भाषी भुटानी आवाज कार्यक्रम सुरु भइसकेको छ सोही भुटानी आवाज भित्रको कार्यक्रम धार्मिक चिन्तन लिएर म दीपशिखा उपस्थित भइसकेकी छु सुरुमा यहाँहरूलाई यो मिठो भजनद्वारा मनोरञ्जन गराउने प्रयत्न गर्दैछु केही अङ्कहरूदेखि यहाँहरूले अर्जुन र श्रीकृष्ण बीचका संवादलाई सुन्दै आउनु भएको छ। आजको प्रसंगमा पनि म यहाँहरूलाई तिनै प्रसंगहरू सुनाउँदै जानेछु। भगवत गीतामा ईश्वर वा परमेश्वरको व्याख्या गरिएको छ। जीव तथा प्रकृतिको अनि काल र कर्मको पनि व्याख्या गरिएको छ। यी पाँच मध्ये ईश्वर, जीव, प्रकृति र काल चाहिँ शाश्वत हुन्। प्रकृतिको अभिव्यक्ति क्षण भङ्गुर हुन सक्दछ, तर यो मिथ्या हुन सक्दैन। कतिपय दार्शनिकहरू प्रकृतिको अभिव्यक्तलाई मिथ्या हो भन्दछन्, तर भगवत गीता र वैष्णव दर्शन अनुसार त्यो कुरा सत्य होइन। जगतको अभिव्यक्तिलाई मिथ्या मान्न सकिँदैन, यसलाई वास्तविक र क्षण भङ्गुर भन्न सकिन्छ। यो त आकाशमा घुमिरहने बादल जस्तै हो अथवा अन्नको पोषण गर्ने वर्षा ऋतुको आगमन जस्तै हो। जब वर्षा ऋतु सकिन्छ बादल पनि हराउँछ अनि वर्षाद्वारा पोषित बाली नाली पनि सुक्छन्। त्यसै गरी यो भौतिक सृष्टि पनि कुनै ठाउँमा कुनै बेला प्रकट हुन हुन्छ, केही समयसम्म रहन्छ अनि फेरि लुप्त हुन्छ। प्रकृतिका लीला यस्तै हुन्छन्, तर यो चक्र निरन्तर चलिरहन्छ। अत प्रकृति मिथ्या होइन, यो त शाश्वत छ। भगवानलाई भगवानले यसलाई मेरी प्रकृति भन्नुभएको छ। यो अपरा भौतिक प्रकृति परमेश्वरकै भिन्न शक्ति हो। त्यसै गरी जीव पनि परमेश्वरकै शक्ति हो। जीव भिन्न शक्ति नभए पनि भगवानसँग नित्य सम्बन्ध शक्ति हो। तसर्थ भगवान जीव प्रकृति र काल परस्पर सम्बन्धित छन् र शाश्वत पनि छन्। तर अर्को वस्तु कर्म भने शाश्वत छैन। यद्यपि कर्मको फल अत्यन्त पुरानो पनि हुन सक्दछ, अनादिकालदेखि हामी आफ्ना शुभ अशुभ कर्म फलहरू भोग्दै आइरहेका छौँ। हामी आफ्ना कर्मको फल बदल्न पनि सक्दछौ र यो परिवर्तन हाम्रो ज्ञान माथि निर्भर गर्दछ। हामी विविध प्रकारका कर्महरूमा व्यस्त रहन्छौ, तर कस्तो प्रकारको कर्म गर्नाले यी सारा कर्म फलबाट मुक्ति पाइन्छ भन्ने ज्ञान हामीलाई छैन। भगवत गीतामा यस कुराको वर्णन गरिएको छ। परमेश्वर परम चैतन्य स्वरूप हुनुहुन्छ। ईश्वरकै अंश भएको हुँदा जीवात्मा पनि चेतन हुन्। जीव र भौतिक प्रकृति दुवैलाई प्रकृति भनिएको छ, किनभने दुवै परमेश्वरका शक्ति हुन्। यी मध्ये जीव चेतन हो भने प्रकृति अचेतन हो, अन्तर यति छ। त्यसैले जीव प्रकृतिलाई उत्कृष्ट मानिएको हो, किनभने यो जीव भगवान जस्तै चेतनाले युक्त छ। भगवान परम चैतन्य हुनुहुन्छ, तर जीवले भने आफूलाई परम चैतन्य हुँ भन्न सुहाउँदैन। जीव आफ्नो सिद्ध अवस्थामा पनि परम चैतन्य हुन सक्दैन। यदि कसैले जीव पनि चैतन्य हुन सक्दछ भन्दछ भने त्यो भ्रामक सिद्धान्त हो। जीव चेतन हुन सक्दछ, तर परम चैतन्य हुन सक्दैन। जीव र ईश्वर बीचको अन्तरबारे विशद वर्णन भगवत गीताको 13 अध्यायमा गरिएको छ। ईश्वर क्षेत्रज्ञ हुनुहुन्छ, उहाँ चेतन हुनुहुन्छ। हुन त जीव पनि चेतन छ, तर ऊ आफ्नो शरीरप्रति मात्र सचेत छ भने ईश्वर समग्र शरीरहरूप्रति नै सचेत हुनुहुन्छ। उहाँ प्रत्येक जीवका हृदयमा बास गर्नुहुन्छ। त्यसैले त उहाँ जीव विशेषका हरेक मानिसका गतिशीलता वा गतिविधिसँग परिचित हुनुहुन्छ। उहाँ प्रत्येक जीवका हृदयमा ईश्वर या नियन्तका रूपमा रहेर जीवलाई उसको इच्छा अनुसार काम गर्न निर्देशन दिइरहनुहुन्छ। यो कुरा हामीहरूले बिर्सन हुँदैन। आफूले के गर्नुपर्ने हो भन्ने कुरा नै जीवलाई थाहा हुँदैन। ऊ पहिले कुनै पनि तरिकाबाट कर्म गर्न संकल्प गर्दछ, तर पछि आफ्नै कर्म र प्रकृति कर्मका बन्धनमा बाँधिन पुग्दछ। ऊ लुगा बदले चाहिँ एक प्रकारको शरीर छोडेर अर्को शरीरमा प्रवेश गर्छ। यसरी उसको आत्माले देहान्तरद्वारा आफूले पूर्व जन्ममा गरेका कर्महरूको फल भोग गरिरहन्छ। सत्व गुणमा पुगेपछि मात्र जीवले यी कर्महरूलाई बदल्न सक्छ र कस्तो कर्म गर्नुपर्छ भन्ने कुरा बुझ्न थाल्छ। सत्व गुणमा स्थित भएर तदनुसार कर्म गर्ने मानिसका पूर्व जन्ममा उसले गरेका कर्मका सबै फलहरू बदलिन सक्छन्, किनभने कर्म शाश्वत वस्तु होइन। यसैले ईश्वर जीव प्रकृति काल तथा कर्म यी पाँच विषय मध्ये चारवटा शाश्वत हुन् र कर्म चाहिँ शाश्वत होइन। यस प्रकार परम चेतन ईश्वरसँग जीवको समानता रहेको देखिन्छ। भगवान र जीव दुवैको चेतना दिव्य छ। यो चेतना पदार्थका संयोगबाट उत्पन्न भएको होइन, पदार्थबाट चेतनाको जन्म हुन्छ भन्ने सोचाइ भ्रान्तिमूलक छ। भगवत गीताले भौतिक तत्वहरूको विशेष संयोगबाट चेतनाको विकास हुन्छ भन्ने सिद्धान्तलाई स्वीकार गर्दैन। जसरी रङ्गीन सिसाबाट परावर्तित प्रकाश सिसाकै रङ्ग जस्तो देखिन्छ, त्यसै गरी यो चेतना पनि भौतिक परिस्थितिका आवरणले गर्दा उठो प्रतिबिम्बित भए जस्तो देखिन्छ। भगवान कृष्ण भन्नुहुन्छ, मध्याक्षेण प्रकृति। भगवानले यो भौतिक विश्वमा अवतार लिनुहुन्छ, तर उहाँकै चेतनामा कुनै भौतिक प्रभाव परेको हुँदैन। यदि उहाँमा यस्तो प्रभाव पर्ने भए दिव्य विषयका सम्बन्धमा उहाँ यसरी बोल्न सक्नुहुने थिएन। जसरी भगवत गीतामा बोल्नु भएको छ, भौतिक कलमसले ग्रस्त चेतनबाट मुक्त नभई कसैले पनि दिव्य जगतका विषयमा केही बोल्न सक्दैन, तसर्थ भगवान कहिल्यै पनि भौतिक दृष्टिले कलुषित हुनुहुन्न। वर्तमान क्षणमा हाम्रो चेतना भौतिक रूपले दूषित भएको छ। भगवत गीताले पनि हामीलाई यस्तै कलुषित चेतनाबाट मुक्त हुने शिक्षा दिएको छ। चेतना शुद्ध भयो भने हाम्रा सारा कर्महरू ईश्वरकै इच्छा अनुसार चल्न थाल्नेछन् र हामी पनि सुखी हुन सक्नेछौ। तर यसको अर्थ हामीले आफ्ना सबै कार्यहरू चटक्कै छाड्नुपर्छ भनेको होइन, बरु हामीले आफ्ना कर्महरूलाई पवित्र तुल्याउनु पर्दछ भनिएको हो। किनभने पवित्र कर्मलाई नै भक्ति भनिन्छ। भक्तिमा रहेर गरिने कर्महरू सामान्य कर्म जस्ता देखिए पनि ती कलुषित हुँदैनन्। एउटा अज्ञानी मानिसले कुनै भक्तले गरेको कर्म देख्दा सामान्य व्यक्तिले गरेको कर्म उस्तै ठान्न सक्छ, किनभने भक्त वा भगवानका कर्महरू अशुद्ध चेतना र पदार्थद्वारा कहिल्यै कलुषित हुँदैनन् भन्ने कुरा त्यस मूर्खलाई थाहा हुँदैन। भगवान त त्रिगुणातीत हुनुहुन्छ। जे होस्, हामीले यहाँ हाम्रो चेतना कलुषित छ भन्ने कुरा जानी राख्नु पर्दछ। जब हामी भौतिक प्रभावबाट कलुषित हुन पुग्दछौ त्यस बेला हामी बद्ध कहलाउँछौ। हामीले आफूलाई प्रकृतिको उत्पादन मान्दछौ, त्यसैले हामीमा मिथ्या चेतन प्रकट हुन्छ। यो मिथ्या अहंकार हो जसले आफूलाई शरीर मात्र हुँ भन्ने ठान्दछ, त्यसैले कहिल्यै पनि आफ्नो शरीर चिन्न सक्दैन। भगवत गीताको प्रवचन पनि यस्तै देहात्मा बुद्धि भएका मानिसहरूलाई मुक्त गर्नका लागि गरिएको थियो। त्यही तथ्यलाई फेला पार्नकै लागि अर्जुनले पनि आफूलाई भगवानका अगाडि त्यसरी प्रस्तुत गरिरहेका थिए। मानिसले आफूलाई देहात्मा बुद्धिबाट मुक्त पार्नु पर्दछ। अध्यात्मवादीको मूल कर्तव्य नै यही हो। जो मुक्त हुन चाहन्छ, जो स्वच्छन्द रहन चाहन्छ, उसले सर्वप्रथम आफूलाई देहात्मा बुद्धिबाट अलग गर्नु पर्दछ। मुक्तिको अर्थ हो भौतिक चेतनाबाट स्वतन्त्र हुनु। श्रीमद् भगवतमा पनि मुक्तिको परिभाषा दिँदै भनिएको छ, मुक्ति हितवन्य थारूपम स्वरूपेण व्यवस्थित। मुक्तिको अर्थ यो भौतिक जगतको कलुषित चेतनाबाट मुक्त भएर शुद्ध चेतनामा स्थिर हुनु हो। भगवत गीताको समग्र उपदेश यही शुद्ध चेतनालाई जागृत पार्ने कुरामा केन्द्रित छ। यसैले गीताको अन्तमा भगवानले अर्जुनलाई विशुद्ध चेतना प्राप्त भयो कि भएन भनेर प्रश्न गरिरहनु भएको हामी देख्छौ। शुद्ध चेतनाको अर्थ हो भगवानको आदेश अनुसार काम गर्नु। शुद्ध चेतनाको सार पनि यही हो, भगवानकै अंश भएको हुँदा हामीमा चेतना त पहिलेदेखि नै विद्यमान छ, साथै निष्कृट गुणबाट प्रभावित हुने प्रवृत्ति पनि हामीमा विद्यमान छ। तर परमेश्वर भएका कारणले भगवानलाई यस्ता गुणद्वारा प्रभावित हुनु पर्दैन। क्षुद्र जीव र परमेश्वरका बीचमा रहेको अन्तर यही हो। यो चेतना के हो? यो हो म हुँ भन्ने बोध। त्यसो भए म हुँ भनेको के हो? कलुषित चेतनाको आधारमा म हुँको अर्थ म नै सर्व हुँ र म नै भोक्ता हुँ भन्ने हो। यसरी नै यो जगत चलिरहेको छ, किनभने प्रत्येक जीवले यो भौतिक जगतको स्वामी र स्रष्टा मै हुँ भन्ने जस्तो गर्छ। भौतिक चेतनाका दुईवटा मनोमय विभाग छन्। एकले भन्छ म नै स्रष्टा हुँ र अर्काले भन्छ म नै भोक्ता हुँ। वास्तवमा स्रष्टा र भोक्ता त एक मात्र परमेश्वर हुनुहुन्छ। परमेश्वरको अंश मात्र भएको हुनाले जीव स्रष्टा पनि होइन र भोक्ता पनि होइन। जीव त सहयोगी मात्र हो, ऊ त सृजित हो र भुक्त हो। जसरी यन्त्रको कुनै एउटा पूर्जा सम्पूर्ण यन्त्रको सहयोगी हुन्छ, त्यसै गरी शरीरको कुनै एउटा अङ्ग पनि पुरै शरीरको अभिन्न सहायक हुन्छ। हात, खुट्टा, आँखाहरू त शरीरका अङ्ग मात्र हुन्, वास्तविक भोक्ता यिनीहरू होइनन्। भोक्ता त पेट हो, खुट्टाले हिँडेर, हातले खुवाएर, दाँतले चबाएर र अरू अव्ययहरूले पनि तत्तत् कार्य गरेर संयुक्त रूपमा पेटलाई नै सन्तुष्ट पार्ने काम गरिरहेका हुन्छन्। किनभने पेट नै शरीर संरचनालाई पुष्ट पार्ने प्रमुख कारक हो। तसर्थ सबै खाद्य वस्तु पहिले पेटमै पुर्याइन्छ। जसरी जरामा पानी हालेर वृक्षलाई हुर्काइन्छ, त्यसरी नै पेटको भरणद्वारा शरीरको पोषण गराइन्छ। शरीरलाई स्वस्थ राख्ने हो भने शरीरका सबै अङ्ग प्रत्यङ्गले पेट भर्ने कार्यमा सहयोग पुर्याउनु पर्दछ। यसै गरी परमेश्वर नै हाम्रा स्रष्टा र भोक्ता हुनुहुन्छ। हामीहरू त उहाँका अधीनमा रहेर उहाँलाई प्रसन्न पार्ने कार्यमा सहयोगी हुने सहायक मात्र हौं। यस्तै सहयोगबाट हामीलाई त्यस्तै फाइदा हुन्छ जस्तो पेट भर्नाले सबै अङ्गलाई फाइदा हुन्छ। यदि हातका औँलाहरूले भोजन मुखमा नपुर्याई आफै खान्छु भन्न थाले भने तिनीहरूलाई निराश हुनुपर्नेछ। सृजना र भोगका केन्द्रबिन्दु नै परमेश्वर हुनुहुन्छ र सारा जीवहरू उहाँका सहयोगी मात्र हुन्। सहयोगकै कारण उहाँ भोग गर्नुहुन्छ। यो सम्बन्ध स्वामी तथा दासको जस्तो छ। स्वामी सन्तुष्ट भयो भने दास पनि सन्तुष्ट हुन्छ। जीवमा स्रष्टा पनि आफै हुने र भौतिक जगतको भोक्ता पनि आफै हुने प्रविधि हुन्छ। यस्ता प्रविधिलाई छाडेर उसले परमेश्वरलाई नै सन्तुष्टि दिने कर्म गर्नुपर्दछ। हुन त यस दृश्य जगतका स्रष्टा परमेश्वरमा त्यस किसिमको प्रविधि भएको हुनाले जीवमा पनि त्यस्तो प्रविधि देखा परेको हो। बाँकी प्रसङ्गहरूलाई आउँदा अङ्कहरूमा पुनः भन्दै जाने नै छु, त्यसैले अहिलेलाई कार्यक्रमबाट बिदा हुन चाहन्छु। सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामय, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःख भाग् भवेत्। वाणी गुणानुकथने श्रवणौ कथायां हस्तौ च कर्मसु मनस्तव पादयो न स्मृत्यां शिरस्तव निवास जगत प्रणामे दृष्टि सतां दर्शनेस्तु भवत्तनु नाम। असतोमा सद्गमय, तमसोमा ज्योतिर्गमय, मृत्योर्मा अमृतम गमय। त्वमेव माता च पिता त्वमेव, त्वमेव बन्धुश्च सखा त्वमेव, त्वमेव विद्यं द्रविडं त्वमेव, त्वमेव सर्वं मम देव देव।
मेरो राष्ट्र मनोहर प्राण भन्दा प्यारो लाग्छ, मेरो देश कता कता छल्किन्छ ममता मेरो भवगङ्गा सता। बुद्ध नेपाली इतिहासको माया नेपालको लाग्छ, नेपाली इतिहासको माया प्रकृतिको लाग्छ, कला भाषा र भेषको पुर्खाको चौतारीमा बसी जननी जन्म भूमि च स्वर्गादपि गरीयसी। जहाँ छन् बुद्ध का खा। Thank you. खुलो चाहना मेरो आमालाई हसाउने छ खुलो चाहना मेरो आमालाई हसाउने सर्वोच्च शिखर बाट विश्व शांति सुनाउने यही प्यारो मित्रिका माथि पौरखी बनिकन पर्छु यो चाहना पूर्ण गरिदे बुद्ध का खा स्निग्ध शांत सुंदर त्यहाँ छ शांति को क्षेत्र मेरो राष्ट्र मनोहर प्राण भन्द प्यारो लाग्छ मेरो देश कता ममता मेरो भवगंगा जता तता जहां छन बुद्ध का खा
एक्सिस मानवटु 999 AM कम्युनिटी एक्सिस रेडियोमा भुटानी आवाज कार्यक्रम बजिरहेको छ। आज पनि सदा जस्तै संगीत यात्रा लिएर म मुना उपस्थित भइसकेकी छु। आउनुहोस् तपाईँलाई कार्यक्रममा न्यानो स्वागत गर्न चाहन्छु। कार्यक्रमको शुरूआतमा म अरूण थापाको आवाजमा रहेको ऋतुहरूमा तिमी हरियाली वसन्त हौ यही मिठो गीत सुनाउन चाहन्छु। आउनुहोस् यही गीत संगीतबाट कार्यक्रमको शुरूआत गरौं।
छन् ती तिम्रा हाकेला हार जन्म दिएकी तिम्रो सिउँदोमा सिन्दूर भर्न ओ प्रकृतिले मलाई जन्म दिएकी तिम्रो सिउँदोमा सिन्दूर भर्न सरस्वती
नेपाली सांगीतिक क्षेत्रमा एउटा ठूलो टेवा पुर्याएका गायक हुन् स्वर्गीय अरुण थापा। गत आइतबार उहाँकै स्मृतिमा धेरै कार्यक्रमहरू भए, तर पनि हाम्रो एक्सिस मनवटुमा जुन नेपाली आवाजको कार्यक्रम बजिरहेको छ, भूटानी आवाज कार्यक्रममा कार्यक्रम भित्रको पनि यो संगीत यात्रा आजको कार्यक्रम जुन बुधबार साँझ बजिरहेको छ, यो कार्यक्रम आजको अरुण थापाप्रति समर्पित गर्न चाहन्छु र कार्यक्रमका अवधिभरि अरुण थापाका गीत उपलब्ध भएसम्म बजाउनेछु। भएन भने अरुण थापाप्रति समर्पित गर्दै म आजको कार्यक्रमभरि नारायण गोपालका गीत संगीतहरू बजाउनेछु। आउनुहोस् यिनै गीत संगीतहरूद्वारा कार्यक्रमको अवधिभरि मनोरञ्जन गरौं।
कसरी भन्नु मैले
यिनै मिठा मिठा गीत संगीतहरू सुन्दा सुन्दै मेरो कार्यक्रमको अवधि सकिसकेको जानकारी पाइसकेकी छु। जाने बेलामा प्रविधिका सहचारी अरविन्दजीलाई धेरै धेरै धन्यवाद भन्दै अनि यसै भुटानी आवाज रेडियोका प्रायोजक एक्सिस मनौठ्यो रेडियोलाई धेरै धेरै धन्यवाद भन्दै म मुना पनि विदा हुन चाहन्छु। संगीतका सुमधुर स्वरहरूले सफलताका पाइला चुमन। शुभरात्री।
यसका साथसाथै आजको सम्पूर्ण कार्यक्रमहरू यही समाप्त हुँदैछ। फेरि यस्तै कोसेलीहरू लिएर अर्को साथै यही समयमा आउनेछौँ। तबसम्मलाई यो भुटानी आवाज युनिटले बिदा चाहन्छ। धन्यवाद।